असतो मा सतेगमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। लामो समयदेखि शिक्षक महासंघमा रहेको विवाद शान्त भइसकेपछि अब शिक्षक महासंघ कसरी अगाडि बढ्दछ, शिक्षक महासंघभित्र रहेका शिक्षक संघ संगठनका मुद्दाहरू शिक्षक महासंघले कसरी बोक्दछ, लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरूको मुद्दालाई सम्बोधन कसरी गर्दछ, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति हाम्रो सम्पर्कमा हुनुहुन्छ नेपाल शिक्षक महासंघका अध्यक्ष कमला देवी तुलाधर। तुलाधरज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हजुर नमस्कार, धन्यवाद।
लामो समयदेखि तपाईँहरूको जुन विवाद थियो, शिक्षक महासंघको अध्यक्ष को हुने, यसको नेतृत्व कसले गर्ने भन्ने विवाद थियो, अब चाहिँ त्यो विवाद रहेन होइन,
विवाद सकिसक्यो।
शिक्षकहरूको भनेको समाजको डोर्याउने एउटा वर्ग हो, समाजलाई कतातिर डोर्याउने भन्ने एउटा वर्ग हो शिक्षक। आफै यसरी विवादमा आउँदा यसले समाजमा सन्देश चाहिँ के जान्छ?
तपाईँलाई म यसरी भनौँ, कुनै पनि संस्थाभित्र छलफल, बहस र चाहिँ कुराकानी विषयवस्तुहरूमा कुनै पनि विषयमा हुनु भनेको विवाद मात्रै होइन, त्यसलाई चाहिँ त्यसरी त्यो ढङ्गले बुझौँ। र फेरि नेपाल शिक्षक महासंघभित्र तपाईँलाई म के स्मरण गर्न चाहन्छु भने त्यति ठूलो विवाद पनि होइन। राष्ट्रिय परिषद पछि हाम्रो चाहिँ 2076 साल चाहिँ यो फागुन 29 पछि अलिकति साथीहरूको बीचमा केही मिसअन्डरस्ट्यान्ड हो, त्यो त्यसलाई विवाद भनेर पनि नबुझौँ। र त्यो चाहिँ अलिक 2-4 महिना नै लम्बियो, त्यो लम्बिनु नहुने थियो, यो आफ्नो ठाउँमा छ। तर अहिले अब नेपाल राष्ट्रिय शिक्षक संगठनले नेतृत्व अहिले नेपाल शिक्षक महासंघको मेरो उसमा चाहिँ उठाउनु भएको छ। अहिले हामी विवाद रहित भएका छौँ, त्यहाँ कुनै पनि त्यस्तो झैझगडाहरू छैनन्।
अब शिक्षक महासंघ आफ्नो एजेन्डा अनुसार चाहिँ अगाडि बढ्छ,
अब बढिराखेको पनि छ। र अहिले हामी नेपाल शिक्षक महासंघ चाहिँ एक ढङ्गले साथीहरू जसरी एउटा चाहिँ प्रचारात्मक आन्दोलनमा लागिरहनु भयो, र अनि अब अहिले हाम्रो नेतृत्व पनि त्यहाँ समाहित भइसकेपछिको हिसाबमा पाँचौँ चरणको आन्दोलनको पनि हामीले घोषणा गरिसकेका छौँ। तर समय परिस्थिति चाहिँ अहिले कस्तो रह्यो भने एक प्रकारले चाहिँ कोभिड पनि नसकिसकेको अवस्था, र अनि 77 जिल्लाबाट साथीहरूलाई काठमाडौँमा उतार्न सकिराखिने स्थिति पनि नभएको अवस्था, र भर्खरै स्कुलहरू पनि फेरि अब खुल्न सुरु भएको अवस्था, त्यो कारणले गर्दाखेरि अभिभावक र विद्यार्थीहरूको हितलाई हामीले चाहिँ समग्र हितलाई चाहिँ मध्यनजर गर्दै हाम्रो आन्दोलन यो कार्तिकको अन्तिमबाट चाहिँ निर्णायक आन्दोलनमा चाहिँ जान्छ।
शिक्षक महासंघमाथि एउटा आरोप के लागिरहन्छ भने शिक्षक महासंघले चाहिँ शिक्षक संघ संगठनहरूले बोक्ने मुद्दाहरू चाहिँ दरिलोसँग बोक्न सकेन, सरकारसँग दरिलोसँग राख्न सकेन भन्ने आरोप त तपाईँहरूमाथि छ नि होइन र?
यो दरिलोसँग राख्न सकेन र बोक्न सकेन भन्नुभन्दा पनि म 2075 साल चाहिँ फागुन 9 गतेको हाम्रो 20 बुधे सहमति सम्झौता भएको छ, त्यो सहमति र सम्झौताहरूलाई चाहिँ तपाईँलाई मैले अहिले भन्नै पर्छ, सबै सहमतिहरू लागू गरेन, कार्यान्वयन गर्दैन। अब सहमति गर्नु मात्रै ठुलो कुरो भएन, कार्यान्वयनको पक्षमा हामी अगाडि बढ्नुपर्छ भनेर नै योभन्दा अगाडि भएका सहमति र सम्झौताहरू चाहिँ यथाशीघ्र कार्यान्वयन गर भन्ने पनि यो आन्दोलन हो। त्यो कारणले गर्दाखेरि हामीले यो आन्दोलन लुते लाग्ने तरिकाले बोक्दै छैनौ, त्यो हाम्रा सहमतिहरू अघिल्ला सहमतिहरूलाई यथाशीघ्र तुरन्त कार्यान्वयन गर, जस्तै शिक्षा ऐन छिटो लिएर आउनुपर्छ, शिक्षक सेवा आयोगलाई चाहिँ संवैधानिक अङ्ग बनाइनुपर्छ, होइन लामो समयसम्म हाम्रा शिक्षकहरूलाई अस्थायी बनाउनु पाइँदैन, एक एक वर्षमा लोकसेवा आयोग प्रकृतिबाट चाहिँ शिक्षकहरू इन्ट्री गर्नुपर्छ, एकद्वार प्रणालीबाट शिक्षकहरू इन्ट्री गर्नुपर्छ, 16-17 तरिकाबाट चाहिँ इन्ट्री गरिराख्ने र भद्रगोल तरिकाले एउटा सिस्टममा चाहिँ गइदिन शिक्षण हाम्रो चाहिँ शैक्षिक व्यवस्था चाहिँ एउटा अन्यलग्रस्त ढङ्गले गयो भन्ने हिसाबले नै नेपाल शिक्षक महासङ्घले दरिलो ढङ्गले आवाजहरू उठाउँदै आएको छ।
तपाईँले पनि एउटा कुरा के भन्नुभयो भने हामीसँग जे जति सहमतिहरू भए त्यो सहमति कार्यान्वयन भएन भनेर तपाईँले पनि भन्नुभयो, तर यो कार्यान्वयन गराउन नसक्नुमा तपाईँहरूको पनि त दोष छ नि। शिक्षक महासङ्घको नेतृत्व सिङ्गो शिक्षक महासङ्घ चाहिँ सरकारसँग अलि बढी लचक भइदिएका कारणले चाहिँ यो माग पूरा हुन सकेन भन्ने कुरा पनि त छन् नि।
हामीलाई लाग्ने गरेको आरोपहरू अब केही केही चाहिँ अब अहिले तपाईँले भन्नुभएका कुराहरूमा केही कुराहरू अब मैले अहिले तुरन्त होइन भनेर जान पनि सक्ने अवस्था छैन, किनभने हामीलाई जुनसुकै खालका सरकारहरू आउँदाखेरि पनि जुनसुकै आस्था र विश्वासका सरकारहरू आए पनि एउटा शिक्षकहरूलाई चाहिँ टेर्ने भन्ने कुरो रहँदैन उहाँहरूलाई। उहाँहरूलाई चाहिँ अलिक ठुलो आन्दोलन खोज्नुहुन्छ, उहाँहरू लगभग उहाँहरूलाई चाहिँ 42 सालको जस्तो आन्दोलन खोज्नुहुन्छ, 36 सालको जस्तो आन्दोलन खोज्नुहुन्छ, अनि हामी पनि बीच बीचमा अलिकति विभाजित जस्तो देखिँदाखेरि उहाँहरूलाई सजिलो हुन्छ कुनै पनि सरकारलाई फुटाउरो शासन गर भन्ने एउटा नीतिका साथ उहाँहरू चाहिँ लागिरहेको हुन्छ। त्यो कारणले गर्दा पनि अब हाम्रा सहमतिहरू कार्यान्वयनको पाटोमा चाहिँ अलिक जान गाह्रो भएको चाहिँ देखिन्छ, तर पनि केही उपलब्धिहरू हामीले हासिल गरेका छौँ। हाम्रो चाहिँ हाम्रा उपलब्धिहरू पटक्कै नभएको भन्न मिल्दैन, जस्तै पोसाकको कुराहरूमा, अनि त्यसपछि 14,270 शिक्षकहरू चाहिँ हामीले स्थायी गराउने कुराहरूमा, अनि दरबन्दी मिलानका सवालहरूमा, त्यसपछि तपाईँको चाहिँ यो अरू त भनेको यति मात्रै गरेर हाम्रो चाहिँ सहमतिहरू कार्यान्वयन भयो भन्ने होइन, त्यही सहमति कार्यान्वयन नभएकै कारणले फेरि आन्दोलित छौँ त हामी।
34 बुधे मार्च सहित तपाईँहरू अहिले आन्दोलनमा पनि हुनुहुन्छ, यो मुद्दाभित्र चाहिँ छन् चाहिँ के त्यसो भए?
हाम्रो मुद्दाभित्र धेरै कुराहरू छन्। अब 34 बुधाभित्र पहिलो नम्बरमा त हाम्रो हामी के भन्छौँ भने हाम्रा अघिल्ला हाम्रा सहमतिहरू चाहिँ यथाशीघ्र कार्यान्वयन हुनुपर्छ भनेर हामीले माग राख्छौँ। शिक्षामा 20% लगानी हुनुपर्छ भन्छौँ, होइन त्यस्तै गरेर अब शिक्षा चाहिँ यो मौलिक हकभित्र पर्ने हाम्रो धारा 31 शिक्षा सम्बन्धी हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा चाहिँ अनिवार्य हुनुपर्छ, निशुल्क हुनुपर्छ, त्यस्तै गरेर माध्यमिक तहको शिक्षा निशुल्क हुनुपर्छ भन्ने हिसाबमा हामी लागिरहेका छौँ। अनि हामीले चाहिँ शिक्षा ऐन छिटो जारी गर भन्छौँ, फेरि पाठ्यक्रम निर्माण सम्बन्धी अधिकारहरू सङ्घीय संरचनामा हुनुपर्छ भन्छौँ, शिक्षक तथा विद्यालय कर्मचारीको आधिकारिक ट्रेड युनियनको रूपमा चाहिँ नेपाल शिक्षक महासङ्घ गर्नुपर्छ भन्छौँ, शिक्षण काउन्सिलको कुरा गरेका छौँ, होइन धेरै कुराहरू छन् यसमा। विद्यालय शिक्षाको विकासको लागि फेरि संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर भनेका छौँ, संवैधानिक शिक्षा सेवा आयोगको स्थापना गर भनेका छौँ, है विद्यालय तहको शिक्षालाई सङ्घ प्रदेश स्थानीय तहको साझा अधिकार बनाऊ भनेका छौँ, यो त धेरै छ त।
आन्दोलन अलिक समयानुकूल भएन, जसले सम्बोधन गर्नुपर्ने हो शिक्षा मन्त्रालय अहिले त्यो छैन भन्ने पनि छ, अहिले नै यति धेरै हतार गरिहाल्नुपर्ने स्थिति थियो र?
आन्दोलन हेर्नुहोस् कहिले पनि रहर होइन बाध्यता हो, यसरी बुझ्नुपर्छ हामीले। हामीलाई सडकमा जानु रहर हुँदैन, स्कुल विद्यालयहरू बन्द गर्ने रहर हुँदैन, होइन जस्तो अहिले त कोभिडकै कारणले 2 वर्ष भइसक्यो स्कुलहरू चाहिँ बन्द भएर घरिको चाहिँ थोरै खुल्ने थोरै बन्द हुने यस्तो भइराख्यो, धेरै बन्द हुने भएको छ, जस्तो आन्दोलन रहर होइन, फेरि पनि मैले जोरदार रूपमा भन्छु बाध्यता हो। किन बाध्यता हो भने यो बेला समयानुकूल होइन, कोभिडको समय छ, र पनि हामीले हाम्रो आवाजहरू उठाउँदै गर्नुपर्छ, हाम्रो कर्तव्य हो। हाम्रा शिक्षक विद्यालय कर्मचारी एसिडी है धेरै, अनि ग्रेडमा भएका विभेदहरू, हाम्रा बढुवाका सवालहरू, धेरै कुराहरू हामीसँग छन्। त्यसले गर्दा पनि हामी आन्दोलित भइराख्नुपर्ने अवस्था छ, र यो अहिले हतारिएको भन्दा पनि हामीले यसलाई चाहिँ अब आन्दोलनलाई एउटा चरम उत्कर्षमा लैजानको लागि बिस्तारै हामीले चाहिँ आन्दोलनलाई वार्म अप गरिरहेछौँ, तताउने कोसिसमा छौँ, तर कुन बेला तताउँछौँ भन्दा मलाई लाग्छ मङ्सिरको पहिलो हप्ताबाट चाहिँ बाध्य भएर यदि सरकारले सुनेन भने शिक्षा मन्त्री आइसकेपछि शैक्षिक सम्वाद समन्वय समिति मार्फत पनि हामी चाहिँ हाम्रा धेरै मुद्दा मागहरू चाहिँ त्यहाँ एड्रेस गराउने पक्षमा लाग्छौँ, टेबल टकमा बस्छौँ, होइन उहाँहरूसँग वार्ताका माध्यमबाट पनि हामी चाहिँ हाम्रा मागहरूलाई हाम्रा अघिल्ला सहमतिहरूलाई कार्यान्वयन गराउनको लागि हामी सक्रिय रूपमा त्यहाँ चाहिँ लाग्नेछौँ र यति गर्दा गर्दै पनि उहाँहरूले व्यवस्था गर्दै गर्नुभयो र हाम्रो माग मुद्दाहरूलाई वास्ता गर्नु भएन होइन यसलाई चाहिँ अवमूल्यन गरिदिनु भयो भने हामी बाध्य भएर सडक आन्दोलनमा जान बाध्य हुन्छौँ। त्यतिखेर हामीलाई कुनै अभिभावक विद्यार्थी होइन सबैको हामीलाई चाहिँ सपोर्ट चाहिन्छ, सहयोग चाहिन्छ, तपाईँहरू जस्तो पत्रकार महोदयहरूको सञ्चार माध्यमहरूको पनि सहयोग चाहिन्छ। त्यसै कारणले गर्दाखेरि हामी अब मङ्सिरमा चाहिँ हाम्रो निर्णायक आन्दोलन हामी त्यसमा तयारीमा छौँ।
अहिले थुप्रै स्थानीय तहमा इसिडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलनमा हुनुहुन्छ, उनीहरूको माग चाहिँ के हो, त्यो मुद्दामा त्यो मागमा शिक्षक महासंघको भूमिका चाहिँ के रहन्छ?
हजुर, अब म त्यसैमा गएँ। अहिले इसिडी र विद्यालय कर्मचारीहरूको सवाल भनेको अहिले तलब, हाम्रो जुन बढ तलब 78-79 को बजेटमा इसिडी र विद्यालय कर्मचारीहरूलाई उहाँहरूले चाहिँ के गरिदिनु भयो त भन्दा पालिकाले थप गरिकन न्यूनतम 15,000 तलब र अनि हाम्रा विद्यालय कर्मचारी साथीहरूको चाहिँ 11,500 खाने साथीहरूलाई फेरि पालिकाले चाहिँ 7,000 थपिकन 18,500 गराउने जुन सवाल छ त्यो कुरालाई अहिले कुनै पालिकाहरूले राम्रैसँग सजिलोसँग दिन थाल्नुभयो र उहाँहरूले चाहिँ त्यही ढङ्गले चाहिँ व्यवहार गर्दै जानुभयो हाम्रो साथीहरूलाई र धेरै पालिकाहरूले चाहिँ हामी दिन सक्दैनौँ, सङ्घीय सरकारले भन्यो भन्दैमा हामी सक्दैनौँ भन्ने खालको चाहिँ एउटा बहाना बनाउँदै दुःख दिन थाल्नु भएको छ र नेपाल शिक्षक महासंघको हाम्रो चाहिँ जोरदार माग के छ भने स्थानीय पालिकाहरूले उहाँहरूले त्यो खालको एउटा विभेद गर्ने ढङ्गले चाहिँ काम कारवाहीहरू गरिराख्नु भएको छ र सङ्घीय सरकारले नै बजेट अब आगामी बजेटमा इसिडी र विद्यालय कर्मचारीहरूलाई पूर्व सरकारले चाहिँ घोषणा गरेको त्यो बजेटलाई आगामी बजेटमा सङ्घीय सरकारले नै तलब भत्ता चाहिँ दिने गरिकन त्यो चाहिँ लिखितम गर्नुपर्छ, बजेट भाषणमा त्यो कुरा आउनुपर्छ भन्ने हाम्रो जोरदार माग हो र यसो भनिरहँदाखेरि अहिले हामी धेरै पटक मन्त्रालय गइसक्यौँ तर के छ त भन्दा मन्त्रालयमा शिक्षा मन्त्री आउनु भएको छैन, उहाँहरू नै अन्यलमा हुनुहुन्छ, शिक्षा सचिव सहसचिवहरूको चाहिँ उहाँहरू नै परिपत्र गर्न सक्नु भएको छैन, पालिकाले नै खुवाउनु भन्ने हिसाबले चाहिँ परिपत्र गराउँछौँ हामी, उहाँहरूले भन्नुभएको छ हामीहरूसँग शिक्षक महासंघसँग हामी चाहिँ गइरहेछौँ, पदाधिकारीहरू अध्यक्ष महासचिव लगायतका पदाधिकारीहरू बेला बेलामा हामी गइरहेछौँ, त्यहाँ प्रेसर दिइरहेछौँ तर प्रेसर दिइरहेखेरि पनि उहाँहरूले परिपत्र गर्न सक्ने आधारहरू बनेन, किन भन्दा शिक्षा मन्त्री नआइसकेपछि जब शिक्षा मन्त्री आउनुहुन्छ उहाँले चाहिँ कार्यक्रम कार्यान्वयन पुस्तिकामा हस्ताक्षर गर्नुहुन्छ तब मात्रै हामी तलसम्म सर्कुलर गर्न सक्छौँ भन्ने जवाफ छ उहाँहरूको। शिक्षक महासंघ लडिराखेको छ, वास्ता गरेको छैन भन्न मिलेन, त्यसैले त हामी आन्दोलित छौँ भनिराखेका छौँ अनि हामीले चाहिँ हाम्रो माग हाम्रो मुद्दा होइन हाम्रो आन्दोलनबाट हामीले चाहिँ ती कुराहरूलाई एड्रेस गर्न सक्यौँ भने आगामी बजेटमा हाम्रा साथीहरूलाई न्याय हुन्छ।
इसिडी शिक्षक र विद्यालय कर्मचारीहरूले चाहिँ शिक्षक महासंघले हाम्रो मुद्दा बोकेको छ, हाम्रो मुद्दाको विषयमा बोलिरहेको छ भन्ने त्यो महसुस चाहिँ किन नहुन सक्या होला?
अब यस्तो के कस्तो भन्दा भन्ने बित्तिकै तुरन्तै रिटर्न आइदियो र प्रतिक्रिया ठ्याक्कै भइदियो भने सबै साथीलाई ठ्याक्क ऐना हेरे जस्तो हुन्छ, तर यो आन्दोलन अहिलेको सवालमा हामी यस्तो अवस्थामा छौँ नि, एकातिर कोभिड छ अर्कोतिर मन्त्री नआइसकेको अवस्थामा मन्त्री आइदिनु भएको बेलामा त अब हामी मन्त्री आउने बित्तिकै उहाँहरूलाई शुभकामना सहित हाम्रा माग मुद्दाहरू उपहार लिएर जान्छौँ त भेट्न,
भनेपछि त्यो उहाँहरूले चाहिँ महसुस गर्न सक्ने स्थिति
आउँछ त्यसपछि आउँछ।
अहिलेको जुन बजेट छ नि यो बजेटले तपाईँहरूका मुद्दा सम्बोधन गरेन?
अहिलेको बजेटले पनि गरेन, अर्थमन्त्री जनार्दन ज्यूको उसबाट पनि आउँछ कि भन्ने एउटा आश गरेको झन् उल्टो चाहिँ उहाँले शिक्षक अस्पताललाई अध्ययन गरिनेछ भन्ने एउटा शब्दावलीले हामी कहाँ त्यो फुरुङ्न पर्छौँ र त्यस्तोहरू हुँदैन, त्यसले गर्दाखेरि उहाँहरूले भन्नु एउटा हुन्छ, कुनै पनि सरकार भनिहालेँ नि मैले कुनै पनि सरकारको बोली एउटा हुन्छ, बस्दाखेरि सरकार बाहिर बस्दा जब आफू सरकारमा पुग्नुहुन्छ त्यसपछि उहाँहरूको एउटै हुन्छ बोली, एउटै हुन्छ उहाँहरूको तरिका, त्यसले गर्दा पनि हामीले त्यस कारण त भनिरहेको छौँ, हामी बाध्य छौँ आन्दोलित हुनको लागि, हामी बाध्य छौँ हाम्रा हाम्रो चाहिँ माग मुद्दाहरू एड्रेस गराउनको लागि 77 जिल्ला चाहिँ तताउनु आवश्यक छ। अनि त्यसैले त म भन्दैछु मङ्सिरमा एउटा चरम उत्कर्षको आन्दोलन हाम्रो आधिभेरी ल्याउनु पर्ने अवस्था छ।
तपाईँहरूले उठाउँदै आएको कुरा, त्यो शिक्षक अस्पतालको कुरा कहीँ न कहीँ त उठेको छ नि त, यसलाई सकारात्मक रूपमा लिनु पर्ला नि।
शब्दावलीमा उठ्यो त्यसलाई पोजिटिभ नै लियौ, तर यो सरकारले लिखितम गरेका कुराहरू, सहमति गरेका कुराहरू त कार्यान्वयन गरिरहेको हुँदैन। अनि बजेट जब यति बजेट हामीले छुट्याएका छौँ शिक्षा अस्पताललाई भन्ने सवालका कुराहरू त्यहाँ चाहिँ लेखिँदैन भने त्यो बोलीमा कसरी विश्वास गर्ने, सकिँदैन।
यो महासंघको हिसाब किताब पनि अलिक क्लियर छैन, बेरोजुको कुरा उठिरहेको छ, यो चाहिँ के हो खास कुरो?
यो तपाईँको म भन्दा अगाडिको नेतृत्वमा रहनु भएको हाम्रा आदरणीय अध्यक्षज्यू उहाँकै पालामा चाहिँ एउटा कार्यदल गठन भएको छ। त्यसमा आज म भनिन्छु मिडियाबाटै, एनएमटीएबाट कोषाध्यक्ष विनु भण्डारी सर उहाँ संयोजक हुनुहुन्छ त्यो कार्यदलको। त्यसपछि एनटीए नेपाल शिक्षक संघबाट पुष्पकला भट्टराई हुनुहुन्छ। युएनटोबाट कुलप्रसाद सर हुनुहुन्छ, उहाँहरू तीनजनाको एउटा कार्यदल छ। त्यो कार्यदलले चाहिँ एउटा प्रतिवेदन उहाँहरूको चाहिँ आउँछ, र उहाँहरूले त्योबाट आएको कार्यदलबाट आएका कुराहरूबाट हामी सकेसम्म छिटो चाहिँ यसलाई छिनोफानो गर्ने गतिमा अगाडि बढेको छौँ।
तुलाधरज्यू, तपाईँ पनि शिक्षकको एउटा नेता हुनुहुन्छ, शिक्षकहरूका मुद्दा सम्बोधन गर्नका निम्ति तपाईँले त्यो नेतृत्व गरिराख्नु भएको छ। शिक्षकलाई समाजमा छुट्टै ढंगले हेर्ने गरिन्छ, त्यो वर्गका रूपमा हेर्ने गरिन्छ, समाजलाई कता डोर्याउने, समाजलाई कस्तो बनाउने भन्ने वर्गका रूपमा शिक्षकलाई हेर्ने गरिन्छ। तर शिक्षक महासंघभित्र नै यस्ता प्रकारका यो आर्थिक अस्पष्टताका कुरा आइरहेपछि अलि नैतिकताका हिसाबले पनि अलिक फरक तरिकाले हेर्ला नि, होइन र?
होइन नि, यस्तो अब मैले के भन्नुपर्छ भने नआउनु आइसक्यो त्यो कुरो। तर अब कस्तो हो भने कतिपय कुराहरू यो आर्थिक कुराहरूमा चाहिँ अब मैले यस्तै भनेर भन्न सक्ने अवस्था पनि छैन। जब क्लियर आउँछ प्रतिवेदनले बोल्छ नि त सबै कुरा, त्यसपछि तिर्नु छ तिर्नुहुन्छ, तिर्नु छैन क्लिन चिट पाउनुहुन्छ। म त्यही कुरा,
तपाईँहरूले बनाएको कार्यदलको त्यो रिपोर्ट आउन बाँकी छ, त्यो रिपोर्टले चाहिँ सबै कुरा निकाल्छ बाहिर?
निकाल्छ, एकदम जरुरी निकाल्छ। यसमा ढुक्क भएर बस्नुभयो हुन्छ, र मिडियामा आएको जति त्यस्तो साह्रै ठुलो कुरो पनि मलाई लाग्छ होइन भन्ने लाग्छ। तर मैले फेरि बोलिराख्दाखेरि मेरो आधिकारिक पनि हुँदैन, किनभने त्यो कार्यदल बनिसकेको हुनाले कार्यदलले नै बोल्छ सबै थो।
शिक्षक संगठनहरू शिक्षकहरूका मुद्दा, शिक्षकहरूका मागहरू, शिक्षकहरूका कुराहरूलाई सम्बोधन गर्नका निम्ति हुनुपर्ने हो। तपाईँहरू अलि बढी राजनीतिक दलप्रति झुकाव भयो भन्ने पनि छ नि, होइन र?
यो यसलाई म कसरी चाहिँ भनौँ जस्तो लाग्यो भने नि, शिक्षक एउटा शिक्षक पेसामा आबद्ध भइराखेको होइन, अनि त्यसपछि देशको कुना कन्दरामा शिक्षाको उज्यालो ज्योति छर्दै हिँड्ने गुरुवर्ग हो, ऊ सचेत वर्ग हो के। त्यस कारणले गर्दाखेरि राजनीतिक सामाजिक हरेक परिवर्तनको एउटा अगुवाई गरिरहेको देखिन्छ, सचेत वर्गले नै धेरै कुराहरू उजागर गरिराखेको देखिन्छ। त यसो भन्दै गर्दाखेरि उहाँहरूको आफ्नो वैचारिक स्वतन्त्रता हो त्यस्तो हुँदै हुँदैन भन्ने त हुँदैन नि, विचारबाट कुनै पनि विचारबाट गाइड हुन सक्छ। तर त्यसरी विचारबाट गाइड भएको कुरो कक्षा कोठाभित्र पार्नु भएन, स्कुलभित्र ल्याउनु भएन, होइन स्कुलभित्र पार्नु यदि भएको छ र कक्षा कोठाभित्र पनि पार्नु भएको छ भने गल्ती हुन्छ, होइन भए 10-4 स्कुलको आफ्नो ड्युटी हुन्छ। त्योभन्दा पछि त नागरिक हो नि, ऊ पनि सचेत नागरिक हो, त्यसले गर्दाखेरि केही आफ्ना देशको भए गरेको गतिविधिमा चासो राख्नु त्यो गल्ती हुँदैन।
तपाईँहरूले शिक्षकहरूका मुद्दा सम्बोधन गर्नुभयो, शिक्षकहरूका मुद्दालाई उठाउनुभयो, यो सँगसँगै शिक्षक महासंघले चाहिँ शिक्षा र विद्यालयका मुद्दा अलिक उठाएको हो कि शिक्षकहरूका मुद्दा उठाएका कारण यो कुरा गरेका काम पनि उजेलमा परेको हो?
यो शिक्षकहरूको मात्रै हक अधिकारका कुरा छैनन् नि त यसमा, विद्यालय गुणस्तरीय शिक्षाका सवालदेखि लिएर होइन, अनि विद्यार्थीका कुराहरू, यो यो सबै भनेको 20% राज्यले चाहिँ कुल बजेटको 20% शिक्षामा बजेट लगानी गर्नुपर्छ भनेको त्यो सबै कुराहरू त्यहाँभित्र आउँछ. विद्यार्थी वर्ग होइन अभिभावक वर्ग कुल यो चाहिँ समग्र शिक्षा चाहिँ कसरी उठाउने कसरी कस्तो शिक्षा बनाउने भन्ने कुराहरू सबै त्यहाँभित्र आउँछन् के. त्यसले गर्दाखेरि हामीले हाम्रो मात्रै तलब बढोस् हामी मात्रै बढुवा हुनु पाऊ त्यस्तो छैन नि त. त्यो भनिँदाखेरि देखिँदाखेरि हेर्ने दृष्टिकोणहरूमा फरक पर्छ.
शिक्षक महासंघको अधिवेशन तोकेकै मितिमा हुन्छ त?
हामी एकदम ढुक्क छौँ. तर के हो त भन्दा स्थानीय पालिकाहरू 753 स्थानीय पालिकाहरूमा अधिवेशन सक्नु पर्यो. जिल्ला अधिवेशन मङ्सिर 4 गतेसम्म महासंघहरू 77 जिल्लामा गठन भइसक्नु पर्यो. अनि त्यसपछि 7 गतेदेखि 18 गतेसम्म चाहिँ प्रदेश अधिवेशनहरू सक्नु पर्यो. र मङ्सिरको 25, 26, 27 चाहिँ हामीले के भनेका छौँ भने राष्ट्रिय महाधिवेशन भनेका छौँ. यो गोलटेमा जानको लागि सबै 14 आबद्ध सम्बद्ध संस्था चाहिँ उत्तिकै रूपमा सक्रिय रूपमा लागिदिनु भयो भने र तल आनन्द ढङ्गले चाहिँ आराम साथले विवाद रहित ढङ्गले महासंघहरू गठन गरिदिनु भयो भने किन सम्भव नहुनु. हामी तोकेकै मितिमा राष्ट्रिय महाधिवेशन गर्न सक्छौ.
त्यो तल्लो तहको अधिवेशन गर्ने कुरा त त्यसको वातावरण बनाउने काम त केन्द्रीय तहकै होला नि होइन र?
हामीले त्यही त त्यही भन्दैछौ. असोज 20 साथीहरू ताप्नु थाल्नु भएको छ. अब ला मलाई लाग्छ मैले त फेरि आफूले पठाएकै सर्कुलरमा आफैले काट्नु त मिलेन. तर साथीहरू एक्सर्साइजमा अब घुमिन थाल्नु भएको छ. यो दशैं अगाडि स्थानीय पालिकाहरू उहाँहरूले चाहिँ सकेसम्म बनाउने कोसिस गर्नुहुन्छ. अब गर्दै गर्दा दशैं र तिहारको बिचमा त धेरै पालिकाहरू पक्कै पनि अधिवेशन सम्पन्न हुन्छन्.
हुन त तपाईँको कार्यकाल छोटो पनि छ, छोटो समयका निम्ति तपाईँ अध्यक्ष हुनु भएको छ. यो बीचमा पनि शिक्षक महासंघलाई कहीँ न कहीँ पुर्याउने त होला, शिक्षक महासंघभित्र केही न केही उपलब्धि त देखिनु पर्ला देखिएला. के छन् त्यस्तो योजनाहरू?
यो छोटो समयमा पनि मैले यहाँलाई भन्नु पर्दाखेरि यही छोटो समयलाई नै यो छोटो समय कस्तो छ त भने मैले फेरि पनि भने कोभिड आन्दोलन र महाधिवेशन सम्पन्न गर्नुपर्ने कोभिडको समय छ है. त्यो त्यसलाई पनि हामीले मध्यनजर गर्दै अब आन्दोलनलाई पनि अब चरम उत्कर्षमा लैजानुपर्ने वार्म अप गर्दै लैजानुपर्ने अवस्था छ र महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने अवस्था छ. र मैले चाहिँ यतिखेर दुईटा कुरा कम्तीमा पनि अध्यादेश मार्फत भने पनि शिक्षा ऐन ल्याउन सक्यो भने त्यो ठुलो उपलब्धि हुन्छ. दुई चारवटा उपलब्धिहरू हाम्रा चाहिँ जस्तै शिक्षक अस्पतालको कुरा, ग्रेडमा गरिएका विभेदका कुरा, निजामती र हामीलाई गरिएका विभेदका कुराहरू, स्वास्थ्य सुरक्षा बिमा, पर्यटन भ्रमण भत्ताको कुराहरूदेखि लिएर केही कुराहरूलाई चाहिँ एड्रेस गर्न सक्यो र यसरी विद्यालय कर्मचारी साथीहरूलाई उहाँको त्यो समस्यालाई थोरै भने पनि हामीले चाहिँ उपलब्धिपूर्ण ढङ्गले उजागर गर्न सक्यौँ भने यो हाम्रो आन्दोलन पनि परिणाममुखी हुन्छ. नत्र भने जान त गएको झोलारित्तै फर्किनु परेको जस्तो अवस्था पनि नआउला भन्न सक्दिन. तर कोसिस जारी छ.
हामी कार्यक्रमको अन्तिमतिर छौँ, भन्नुपर्ने छुटेका कुराहरू केही छन्?
सम्पूर्ण साथीहरूलाई अझ भन्ने हो भने विद्यालय कर्मचारी र एसडीका साथीहरू र अहिले त फेरि धेरै त विस्थापित साथीहरूले पनि हाम्रो माग मुद्दाहरू केही पनि बोलिदिनु भएन भन्ने खालको कुराहरू गरिरहनु भएको छ. अब यसो भनिरहँदाखेरि रिक्त ठाउँहरूमा करार भन्दै नियुक्त गर्ने त्यो सिलसिला आइराखेको बेलामा कतिपय साथीहरूको घर न घाटको भए चाहिँ अवस्थामा पुग्नु भएको छ. यदि त्यस्तो अवस्थामा उहाँहरूले चाहिँ सामाजिक न्याय गर्नुहुन्छ भने अस्थायी करार नियुक्ति गर्ने सवालमा घर पाएकमा हुनुहुन्छ सक्षम साथीहरू 3 घण्टै परीक्षाले चाहिँ बाहिरिनु भइराखेको छ. त्यस्तो बेलामा चाहिँ उहाँहरूलाई न्याय गरेर स्थायी साथीहरू आउनु भएपछि त उहाँहरूको ठाउँ रहँदैन नै. तर स्थायी पदपूर्ति नहुन्जेलसम्म चाहिँ त्यस्ता साथीहरूलाई पनि रिक्त स्थानहरूमा राखिदिनु भएदेखि अझै बेटर हुन्थ्यो भन्दा त राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई. र अनि लोकसभा आयोगको प्रकृतिको ढङ्गले चाहिँ जबसम्म हाम्रा साथीहरूको परीक्षा हुँदैनन् एक एक वर्षमा अनि लामो समयसम्म हामीलाई चाहिँ परीक्षाबाट वञ्चित गराइने र अन्तिम घन्टे जाँचबाट चाहिँ बाहिर्याउने एउटा चाहिँ जुन खेलहरू भइराखेको छ त्यो अन्त्य हुनुपर्छ. त्यसकारण म फेरि पनि जोरदारले के गर्नु भन्छु भने एक द्वार प्रणालीबाट शिक्षकहरूको इन्ट्री द्वार एउटै मात्रै हुनुपर्छ र अनि देशमा शैक्षिक नीति एकदम स्ट्रङ टाइपले चाहिँ बनिनुपर्छ र लथालिङ्ग भत्ताभुङ्ग तरिकाले चाहिँ गइनु भएन। अरू अरू चाहिँ सवालमा बढी सरकारले ध्यान दिइराखेको देखिन्छ। राजनीतिक कुराहरूमा भन्दा पनि शैक्षिक नीति निर्माणमा चाहिँ राम्रोसँग जोड दिँदै जाने हो र शिक्षामा प्रायोरिटीका हिसाबले चाहिँ शिक्षालाई असाध्यै राम्रोसँग प्राथमिकताका साथ सबै सरकारहरूले ध्यान दिने हो भने देश छिट्टो भन्दा छिट्टो विकासको चरम गतिमा चाहिँ अगाडि बढ्छ भन्ने मलाई त्यो विश्वास छ।
समय उपलब्ध गराइदिनु भयो रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हजुर हस् धन्यवाद।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो शिक्षक महासंघका अध्यक्ष कमला देवी तुलाधर। आजलाई शैक्षिक बहस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।